रोमी एकको एक्काइसमा उल्लेख छ परमेश्वरलाई जानेर पनि, यसको मतलब ज्ञान भए तापनि उनीहरूले के गरे त? परमेश्वरले आफूलाई प्रकट गरिसक्नु भएको थियो, पद 19-20 हामीले पढ्यौं, तर उनीहरूले उक्त प्रकाशलाई जाना जानी इन्कार गरे। याद गर्नुहोस्, बाइबलीय इतिहास अनुसार शुरूमा मानव जातिसित एकमात्र साँचो परमेश्वरको ज्ञान थियो, आदमसित थियो, नुअ लगायत उनका परिवारसित एकमात्र साँचो परमेश्वर ज्ञान थियो, तर पुस्ता पुस्ता बित्दै जाने क्रममा उक्त सत्यको ज्ञानको अपभ्रंश भयो, जसरी यस पदमा बयान गरेको छ। आफूसित भएको ज्योतिलाई उनीहरूले इन्कार गरे र फलस्वरूप तिनीहरूको मूर्ख हृदय अन्ध्यारो भयो। अनि त्यहाँ यो पनि भनेको छ, उहाँलाई महिमा दिएन। उहाँ परमेश्वर हुनुभएकोले सृष्टिकर्तालाई आदर दिनु पर्थ्यो, तर तिनीहरूले त्यसो गरेन। अर्को कुरा, न त धन्यवादी नै भए। परमेश्वरले जे गर्नुभएको छ त्यसका लागि उहाँलाई धन्यवाद दिनु पर्थ्यो, तर तिनीहरूले दिएन। उहाँलाई सृजनहारको रूपमा चाहिँ आदर गर्नुपर्थ्यो, र साथै उहाँ पालनहारको रूपमा चाहिँ उहाँलाई धन्यवाद दिनु पर्थ्यो, तर तिनीहरू दुवै गर्नबाट चुके। तिनीहरूले दिनहुँ आफ्नो सृष्टिकर्ताको हातबाट खाइरहेका थिए, उहाँको दयालु हातबाट खाइरहेका थिए, तर उहाँलाई धन्यवाद दिन चाहिँ इन्कार गरे। अब आजकै परमेश्वरलाई नचिनेका मानिसहरूलाई विचार गर्नुहोस् न। अब यो 21 पदले चाहिँ मानिसको गिरावट भइरहेको देखाउँछ, भनेको मानिस उभो प्रगति भइरहेको छैन। बाइबल अनुसार मानिस चाहिँ उधो, गिर्दो, दुर्गतिमा छ। अनि यो चाहिँ, यो वास्तविकता चाहिँ अधिकांश संसारले विश्वास गरिरहेको विकासवादी सिद्धान्तको विपरीतमा छ, ठिक विपरीतमा। उनीहरूले चाहिँ धर्मको क्षेत्रमा पनि यो विकासवादी सिद्धान्त लागू गर्न खोज्छन्। त्यस्ताहरूले के भन्छ भने, प्रारम्भमा मान्छे ईश्वरको बारेमा ज्यादै अविकसित धारणा राख्ने अथवा धेरैवटा ईश्वरहरू छन् भन्ने धारणा, पोलिथिजम राख्ने, अनि त्यसपछि क्रमिक विकास हुँदै हुँदै एकमात्र ईश्वर छ भन्ने विश्वास, मोनोथिजममा विश्वास गर्ने मान्छे भएका हुन् भन्ने चाहिँ धेरैले त्यसरी भन्छन्। तर बाइबलले चाहिँ यस परिकल्पनालाई चाहिँ, बाइबलले चाहिँ अप्रमाणित तुल्याउँछ अथवा झुटो तुल्याउँछ है। सुरुबाटै मान्छे आदम, नुवा लगायत इत्यादिसित साँचो एकमात्र परमेश्वर ज्ञान थियो, तर त्यस पश्चात मान्छेका धारणाहरू चाहिँ बिग्रिएका हुन्, अपभ्रंश भएका हुन्। अनि यहाँ लेखेको छ, बेकम्मा भए तिनीहरू आफ्नो विचारहरूमा, भनेको रित्तो है, आफ्नो समझलाई परमेश्वरलाई सुहाउने योग्य विचारहरूले भर्नुको सट्टा चाहिँ तिनीहरू व्यर्थ विचारपट्टि अब लाग्न थाले। अनि लेखेको छ, यसकारण तिनीहरूको मूर्ख हृदय अँध्यारो भयो। यसको मतलब के हो? उनीहरूसित ज्योति थियो भनेको, र तिनीहरूले आफूसित भएको ज्योतिलाई चाहिँ इन्कार गरे, र फलस्वरूप त्यहाँ केवल अन्धकार मात्र बाँकी रह्यो। रोमी 1:22 बुद्धिमान छौं भन्ने दावी गर्दै तिनीहरू मूर्ख बने। मूर्ख भनेको निर्बुद्धिहरू, ज्यादै नासमझका मान्छेहरू। भजन संग्रह 14:1 एकचोटि तुलना गरौं। भजन संग्रह 14:1 यहाँ हामी पढ्छौं, मूर्खले मन मनमा भनेको छ, परमेश्वर छैन। तिनीहरू भ्रष्ट भएका छन्, तिनीहरूले घिनलाग्दा कामहरू गरेका छन्, असल गर्ने कोही छैन। अब सृष्टिले त परमेश्वर हुनुहुन्छ भन्ने तथ्य प्रकट गरिरहेको छ, तर मूर्खले आफ्नो मनमा के भन्दैछ? परमेश्वर छैन। प्रशस्तै प्रमाण हुँदा हुँदै पनि गरिएको यो ज्यादै गम्भीर अस्वीकार हो। म पनि यस्तै मूर्ख थिएँ, ईश्वर छैन भन्दैन। तर यो चाहिँ विश्वकै सबैभन्दा राम्रो एउटा कम्प्युटरलाई विचार गर्नुहोस्, सर्वोत्कृष्ट शक्तिशाली कम्प्युटर, त्यसलाई हेरेर चाहिँ हामीले चाहिँ यो कम्प्युटर त कसैले बनाएकै होइन, यो त फुत्त आफै आयो भन्नु जस्तै हो, त्यो त ठुलो मूर्खता हो त्यसो भन्यो भने। अब अर्को कुरा पनि विचार गर्नुहोस् है, सहर अनि आधुनिक शिक्षा इत्यादिभन्दा धेरै पर कुनै जंगलमा बस्ने व्यक्तिलाई पनि के थाहा छ भने निर्माता चाहिँ निर्मित वस्तुभन्दा ठूलो हो। त्यति बुद्धि उसँग छ तर उसले के गर्छ, उसले ढालेको रुखको एउटा आधा भागबाट डुङ्गा बनाउला तर अर्को आधा भागबाट चाहिँ उसले एउटा मूर्ति बनाएर त्यसलाई पूजा गर्छ। तर उसले त के भन्नु पर्थ्यो भने उसको हृदयबाट, यो रुख लगायत सबै थोकहरू बनाउने ईश्वर अथवा बनाउने वालालाई चाहिँ म चिन्न चाहन्छु भन्ने हृदयमा चाहिँ त्यस्तो इच्छा हुनुपर्ने बाइबल अनुसार। अनि धेरै वर्ष अगाडि शङ्खुवा सभाको तीरबहादुर देवानको हृदयमा चाहिँ यही विचार आएको थियो, काम जुन सृष्टि देखेर है सबैलाई प्रश्नहरू गर्न थाले, विभिन्न जवाफहरू दिए आफ्नो धर्म रीतिको, तर उसले इन्कार गर्यो, स्वीकार गर्नै सकेन है, किनभने सृष्टिकर्ता चाहिँ सृष्टिभन्दा ठूलो छ भन्ने कुरा चाहिँ मान्छेलाई थाहा छ है। अनि तीर्थ देवानको हृदयमा त्यो विचार आउन सक्छ भने अरू मान्छेको हृदयमा पनि आउन सक्छ है। अनि पछि गएर चाहिँ उसले साँचो सुसमाचार पायो, विश्वासी भयो। त्यसैले यसबाट के बुझ्छ भने परमेश्वरले चाहिँ खोजी गर्ने हृदयलाई चाहिँ सधैँ नै मान्नुहुन्छ, आदर गर्नुहुन्छ है। हिब्रू 11:6 एकचोटि पढौँ, हिब्रू 11:6 पढ्छौ, तर बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ, किनकि परमेश्वर कहाँ आउनेले उहाँ हुनुहुन्छ र उहाँलाई यत्नसित खोज्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भने विश्वास गर्नुपर्छ। आधुनिक मान्छे चाहिँ आफू बुद्धिमान छु भन्ने दावी गर्दै वास्तवमा मूर्ख नै भएको कुरा को उदाहरणका लागि चाहिँ एउटा पत्रिकामा नेशनल ज्योग्राफिक पत्रिकाको एउटा अङ्कमा चाहिँ कोषभित्रका अचम्मका संसारहरू भन्ने लेख पढ्न सकिन्छ। त्यहाँ लेखकहरूले कोषको अत्यन्तै जटिल बनावटको बयान गरिरहेका छन्। अनि वास्तवमा सरल एक कोषीय जीव भन्ने त्यस्तो कुनै कुरो पाइँदैन है। सबैभन्दा सरल मानिने एक कोषीय जीव पनि वास्तवमा एउटा माइक्रो संसार होइन, एउटा माइक्रो ब्रह्माण्ड पो रहेछ। उनीहरूले यसरी लेखेका छन्, यो नै जीवशास्त्रको प्रमुख समस्या हो भन्छ उनीहरू। यस्तो जटिलपन्ता कसरी हुन आयो? जीवशास्त्रीहरूले विज्ञानको यस गहिरो आधारभूत रहस्यलाई अझसम्म बुझ्न सकेका छैनन्। अर्थात यी सब कुराको सुरु कसरी भयो? अध्ययन गरिरहेछन् तर सुरु कसरी भयो उनीहरूले जान्नै सकिरहेछन्। अनि ती एक्सपर्टहरूले, कथित एक्सपर्टहरूले यसको जवाब दिँदै पर्याप्त, उनीहरूले के भन्छ भने पर्याप्त समय दियो भने असम्भव पनि सम्भव हुन्छ भन्दै सबै कुराको श्रेय चाहिँ कसलाई दिन्छन्? संजोगलाई। यो संजोगले भएको, समय संजोग र विकासवादी सिद्धान्त भए सबै कुरा सम्भव हुन्छ रे, बाइबलले भन्छ तिनीहरू मूर्ख भने रोमी 1:21-22। अब रोमी 1:23 हेरौँ त एकचोटि, रोमी 1:23 यहाँ लेखेको छ, र अविनाशी परमेश्वरको महिमालाई विनाश हुने मानिस, चराचुरुङ्गीहरू, चार खुट्टे जनावरहरू र खस्रिने जन्तुहरूको मूर्तिको रूपमा परिवर्तन गरे। यो परिवर्तन गरे भनेर रूपान्तर गरिएको यो ग्रीक शब्दलाई चाहिँ साठ फेर गरे भनेर पनि अनुवाद गर्न सकिन्छ। मान्छेले चाहिँ सुरुमा साँचो भनौ धर्म साँचत्य मान्थ्यो, साँचो परमेश्वरलाई चिन्थ्यो, अनि उसले महिमापूर्ण सृष्टिकर्ताको आराधना गर्दथ्यो। तर मान्छे छिट्टै गिर्यो र सृष्टि पूजा गर्न थाल्यो, जुन चाहिँ यहाँ 25 पदमा पनि पढ्छौं, तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग के गरे, साटे, र सृष्टिकर्ताको सत्तामा जो साँच्चै सदा सर्वदा धन्य हुनुहुन्छ तिनीहरूले सृष्टिको पूजा र सेवा गरे। परमेश्वरले प्रष्टै है एकदम कडाका साथ बाइबलमा चाहिँ मूर्ति पूजा र सृष्टि पूजालाई चाहिँ घृणा गर्नुहुन्छ भन्ने कुरा प्रकट गर्नुभएको छ। अब यो जुन साटे भन्ने कुरालाई एकछिन विचार गरौँ, जुन सट्टा पट्टा गरे, एक्सचेन्ज, यो विनिमय है, यो विनिमय वा साटफेरलाई ले चाहिँ मान्छेलाई फाइदा भएन। मान्छेले चाहिँ अविनाशी परमेश्वरको महिमालाई चाहिँ परित्याग गरेर उसले के पायो, उसको हातमा चाहिँ एउटा बेकामको कुरा पायो है, एउटा असहाय निरीह मूर्ति। यसबाट हामीले बुझ्छौँ यो त उन्नति होइन, यो त दुर्गति हो। विकासवादीले त विकास होइन उन्नति भइरहेछ भन्छ, तर होइन, यो त दुर्गति हो। मानिसको उन्नति भइरहेको छैन, अवनति भइरहेको छ, मान्छे पछि हट्दैछ, अघि बढ्दै छैन, मान्छे माथि 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 उक्लिने काम नभएर तल 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 ओर्लिने काम भइरहेको यहाँ बयान गर्दैछ। मान्छे झन्झन राम्रो होइन, झन्झन खराब भइरहेको छ, मान्छे चुचुरोमा पुग्ने काम भइरहेको छैन, मान्छे त गहिरामा डुब्ने काम पो भइरहेको छ। त्यसैले रोमीको पहिलो अध्यायले यो सामान्यतया सिकाइने कथित यो धर्मको विकास होइन को ठिक विपरीत कुरा सिकाउँछ, मान्छे क्रमिक रूपमा एक ईश्वरवाद बन्न मान्न थालेको होइन कि, ऊ चाहिँ वास्तवमा त्यहाँबाट सुरु भएर तल गिरेको चाहिँ हो। एकचोटि होसेको चार अध्यायमा पल्टन, त्यहाँ चाहिँ इजरायल जसलाई लिखित प्रकाश दिएको थियो उनीहरूको होसे चार अध्याय स्केल दानियल होसे, अनि यहाँ उल्लेख भएको इजरायलको सन्दर्भमा लेखिएको कुरा चाहिँ सारा मानव जातिको सम्बन्धमा पनि भन्न सकिन्छ। होसेको चार अध्यायको एक पदमा लेखेको छ, हे इजरायलीहरू परमप्रभुको वचन सुन, किनकि यस देशका बासिन्दाहरूसँग परमप्रभुको एउटा मुद्दा छ, किनभने यस देशमा न सत्यता छ, न कृपा, न परमेश्वरको के नै ज्ञान नै। अब के तिनीहरूसँग यो ज्ञान कहिले थिएन इजरायलीहरूसँग, कि तिनीहरूसित त्यो ज्ञान भएर पनि त्यसलाई तिनीहरूले इन्कार गरेका हुन्? जवाब चाहिँ होसे चारको छ पदमा प्रष्टै दिएको छ, छ पदमा हेरौँ, मेरो प्रजा ज्ञानको अभावले नष्ट भयो, तिमीले ज्ञानलाई रद्द गरेका हुनाले म पनि तिमीलाई मेरो पुजारी हुनदेखि रद्द गर्नेछु, तिमीले आफ्ना परमेश्वरको व्यवस्था बिर्सिदिएका हुनाले म पनि तिम्रा छोराछोरीहरूलाई बिर्सिदिनेछु। त्यसैले रोमीको पहिलो अध्यायमा ठिक यही सिद्धान्त हामी पाउँछौँ। अब फर्केर रोमी एकको 24-28 सरस्वती पढ्नेछौँ, रोमी एकको 24-28। यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनुभयो। तिनीहरूले परमेश्वरको सत्यतालाई झूठसँग साटे र सृष्टिकर्ताको सट्टामा जो साँच्चै सदा सर्वदा धन्य हुनुहुन्छ तिनीहरूले सृष्टिको पूजा र सेवा गरे। यही कारणले गर्दा परमेश्वरले तिनीहरूलाई निज कामनाहरूकै निम्ति त्यागिदिनुभयो, किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे, अनि त्यही प्रकारले पुरूषहरूले पनि स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरूषहरूले पुरूषहरूसितै शर्मलाग्दो काम गर्दै एक अर्काप्रति आफ्नो कामुकताले जलेर आफ्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए, अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन् यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मन को बसमा सुम्पिदिनुभयो। यहाँ चाहिँ परमेश्वरद्वारा तीन दोब्बर त्यागिएका भनेर चाहिँ यहाँ बयान गरेको छ। परमेश्वरले त्यागिदिनुभयो, परमेश्वरले त्यागिदिनुभयो, अनि हाम्रो नेपाली बाइबलमा चाहिँ 28 पदमा चाहिँ परमेश्वरले सुम्पिदिनुभयो है उही शब्द है। प्रत्येक पटक उही ग्रीक शब्द प्रयोग गरिएको छ, त्यागिदिनुभयो, त्यागिदिनुभयो, त्यागिदिनुभयो अथवा सुम्पिदिनुभयो। यसको अर्थ चाहिँ हस्तान्तरण गर्न, सुम्पिनु, कुनै व्यक्तिलाई छोडिदिनु भन्ने हुन्छ। यहुदाले जसरी प्रभु येशूलाई के गरे, शत्रुहरूको हातमा सुम्पिदिए है, त्यही शब्द प्रयोग गरेको छ है। यहाँ उक्त शब्द परमेश्वरले मानिसहरूलाई उनीहरूका आफ्नै अभिलाषहरूमा सुम्पिदिनु भएको कुरा बताउन प्रयोग गरिएको छ। पल्टाउनु पर्दैन तर भजन संग्रह 81:12 चाहिँ यसरी लेखेको छ, यसकारण मैले उनीहरूलाई उनीहरूकै हृदयको अभिलाषामा छोडिदिए र उनीहरू आफ्नै सल्लाह अनुसार हिँडे। त्यसैले परमेश्वरले मानिसहरूलाई उनीहरूलाई इन्साफ स्वरूप त्यागिदिनु भएको कुरा यहाँ बयान हुँदैछ, अर्थात् उनीहरूकै पापमय मार्गमा छोडिदिनु भएको है। अब उनीहरूले परमेश्वरलाई त्यागेका हुनाले परमेश्वरले उनीहरूलाई पनि त्यागिदिनु भयो, परमेश्वरले इन्साफ स्वरूप उनीहरूलाई चाहिँ परित्याग गर्नुभयो। कुकुरलाई चाहिँ उसको सिक्रीमा बाँधिरहेको थियो, सिक्री फुकाल्दै जस्तै है, जहाँसक्यो जाओस् लगाम हटाइदिनु भयो र पापमय मानिसलाई उसले चाहे जस्तै गर्न दिनुभयो। 24 पदमा है यहाँ यसकारण भनेर सुरु भएको छ, भनेपछि योभन्दा अगाडिको 21-23 पदलाई चाहिँ औल्याउँदैछ। परमेश्वरले किन उनीहरूलाई त्यागिदिनु भयो, यसकारण भन्दैछ, किनभने उनीहरूले परमेश्वरलाई त्यागे र उहाँको महिमालाई एउटा निर्जीव मूर्तिसित साटे है। अनि यहाँ लेखेको छ, यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरहरूलाई आपसमा अनादर गरून् भनेर के का निम्ति त्यागिदिनु भयो, अशुद्धताका निम्ति। अब उनीहरूको चाहना नै त्यही थियो, त्यसैले परमेश्वरलाई परमेश्वरले उनीहरूलाई रहर पूरा गरेर भनेर चाहिँ छोडिदिनु भएको हो। यो त भयंकर डरलाग्दो इन्साफ हो, परमेश्वरले त्यसरी छोडिदिनु भनेको है। उहाँले बरु लगाम लगाउनु, उहाँले हामीलाई सिक्रीले बाँध्नु, त्यो चाहिँ बरु हाम्रो लागि दया हुन्थ्यो है। परमेश्वरले त्यस्तो राख्नु भएको छ है, कति कुराहरू परिवार बुवामालाई अधिकार दिनुभएको छ, सरकार होइन उनीहरूले चाहिँ केही होइन गर्छन्, तर यहाँ चाहिँ नैतिक हिसाबले चाहिँ है उनीहरूको हृदय होइन यसलाई त सरकारले तालिम दिन सक्दैन नि होइन उनीहरूलाई चाहिँ छोडिदिनु भएको छ। स्वभावले एउटा सुँगुरले के मन पराउँछ, एउटा फोहोर हिलोमा लडीबुडी गर्न मन पराउँछ। मानिसहरू के मन पराउँछन्, उनीहरूको आफ्नो पाप मन पराउँछ। योना 3 एकचोटि हेर्नुहोस् त, योना 3:19 प्रभु येशूले के भन्नुभयो, योना 3:19 पदमा येशूले भन्नुभयो, अनि आरोप यो हो, ज्योति संसारमा आएको छ अनि मानिसहरूले चाहिँ ज्योतिलाई भन्दा बरु अन्धकारलाई प्रेम गरे किनकि तिनीहरूका कामहरू दुष्ट थिए। फर्केर रोमी 1:24 है यहाँ लेखेको छ, यसकारण परमेश्वरले पनि तिनीहरूलाई तिनीहरूका आफ्नै हृदयका कामुकताहरूद्वारा आफ्ना शरीरलाई आपसमा अनादर गरून् भनेर अशुद्धताका निम्ति त्यागिदिनु भयो। अनि 25 पद माफ गर्नुहोस्, तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटे र सृष्टिकर्ताको सट्टामा जो साँच्चै सदा सर्वदा धन्य हुनुहुन्छ तिनीहरूले सृष्टिको पूजा र सेवा गरे, साटे, सट्टापट्टा गरे है। सत्यतालाई अँगाल्नु सट्टामा त्यसलाई त्यागेर झुटलाई चाहिँ उनीहरूले अँगाले। सत्य कुन चाहिँ सत्य, यो सत्यता कि सृष्टिकर्ता मात्र लाई पुजिनुपर्छ भन्ने सत्यतालाई चाहिँ उनीहरूले फाले, र कुन चाहिँ झुटलाई अँगाले, सृष्टिलाई पनि पुज्न सकिन्छ। यही कुरा चाहिँ शैतानले प्रभु येशूलाई परीक्षा गरेको थियो है, भुइँमा घोप्टो परेर म एउटा सृष्टिलाई दण्डवत गर्न। प्रभु येशूले के जवाफ दिनुभएको थियो, तिमीले आफ्ना परमेश्वर प्रभुलाई दण्डवत गर र उहाँकै मात्र सेवा गर, अर्थात परमेश्वर मात्र उपासना गरिन योग्य हुनुहुन्छ। अब यहोवाका साक्षी भन्ने झुटो समूह छ, उनीहरूको शिक्षा अनुसार चाहिँ येशु एक सृष्टि मात्र हुन्, सृष्टि मात्र हुनुहुन्छ, उहाँ परमेश्वर होइन है। यहोवा चाहिँ सृष्टिकर्ता रे, अनि यहोवाले चाहिँ येशुलाई सृष्टि गरेको रे, अनि येशुद्वारा चाहिँ अरू थोक सृष्टि गरेको रे, अथवा त्यस्तो केही सिकाउँछ है। अथवा येशु चाहिँ एउटा उच्च स्वर्गदूत बराबर उनीहरूले चाहिँ ठान्छन्। तर यो खण्डसँग तुलना गरे भने चाहिँ युवाको साक्षीलाई चाहिँ यो ठूलो समस्या हुन्छ यो पदहरू, किनभने यदि ख्रिस्ट साँच्चै उनीहरूले भने जस्तै एक सृष्टि मात्र हुनुहुन्छ, सृष्टि मात्र हुनुहुन्छ भने, र यदि सृष्टि पूजा गर्नु चाहिँ परमेश्वरको सामु दण्डनीय कार्य हो भने, होइन त, अनि त्यो भनिएको नि छ बाइबलमा, र ख्रिस्टलाई उपासना गर्ने कामलाई त्यसो भए किन स्वीकार गरिन्छ? अझ बाइबलमा त प्रभु येशु ख्रिस्टलाई उपासना गरिनुपर्छ भनेर आज्ञा समेत दिएको छ, होइन त। के अरे, बरु जस्तो कि पत्रुस है, उसलाई कोर्नेलियसले दण्डवत गर्न खोज्दाखेरि चाहिँ म मान्छे मात्र हुँ, मलाई दण्डवत गर्न हुँदैन भने, स्वर्गदूतलाई पनि बाइबलमा प्रकाश पुस्न यहुन्नाले दण्डवत गर्न खोज्दाखेरि म होइन मलाई दण्डवत गर्न हुँदैन, परमेश्वरलाई दण्डवत गर भने है। तैपनि यही बाइबलमा ख्रिस्टलाई परमेश्वरलाई जस्तै उपासना गरिनुपर्छ भनेर सिकाएको छ। त्यति मात्र होइन, प्रभु येशुले त यस प्रकारको उपासनालाई स्वीकार गर्नु पर्यो, कति गर्नुभयो, कति व्यक्तिले उहाँलाई दण्डवत गरेको थिए है। उहाँले ए मलाई दण्डवत नगर त भन्नुभएन नि कहिले पनि, उल्टो उत्साह दिनुभएको छ है। सुसमाचारको पुस्तकमा धेरै ठाउँमा छ। त्यति मात्र होइन, ख्रिस्टले त यस प्रकारको उपासनाको माग समेत गर्नुभयो। यूहन्ना 5:23 हेर्नुहोस् एकचोटि, यूहन्ना 5:23 प्रभुले भन्नुभयो, जसले पुत्रलाई आदर गर्दैन त्यसले उनलाई पठाउनु हुने पितालाई पनि आदर गर्दैन। अनि प्रभु येशु ख्रिस्टलाई चाहिँ दण्डवत गरियोस् भनेर पिताले समेत आज्ञा गर्नुभएको छ। हिब्रू 1:6 पल्टाउनुहोस् त, हिब्रू 1:6, अनि फेरि जेठालाई संसारमा ल्याउनु हुँदा उहाँ भन्नुहुन्छ, परमेश्वरका सारा दूतहरूले उनलाई के गरून्, दण्डवत गरून्। स्वर्गीय प्राणीहरू अर्थात स्वर्गदूतहरूद्वारा ख्रिस्ट दण्डवत गरिनुहुन्छ। अनि अझ भविष्यमा ख्रिस्टको त सर्वव्यापी उपासना हुनेछ भनेको छ, फिलिपी 2:10-11 र स्वर्गमा पृथ्वीमाथि र पृथ्वीमुनि हुनेहरूको हरेक घुँडा येशुको नाममा टेकिनुपर्छ र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशु ख्रिस्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गर्नुपर्छ। त्यसैले मुक्ति पाएका र नपाएका दुवैले ख्रिस्टलाई घुँडा टेक्नेछन् र उहाँलाई प्रभु भनी स्वीकार गर्नेछन् एक दिन। निष्कर्षमा हामी के भन्छौं, यहोवाका साक्षीहरू भन्ने समूहका व्यक्तिहरू चाहिँ येशु वास्तवमा को हुनुहुन्छ भन्ने वास्तवमा ठूलो भूलमा परेका छन्। उहाँ दण्डवत गरिने योग्य सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर बाइबलले सिकाउँछ, अनि त्यसैले हामी रोमी 1 अरे म फेरि फर्केर जाउँ, रोमी 1:25 जुन हामीले पढ्यौं, तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सृष्टिकर्ताको सट्टामा जो साँच्चै सदा सर्वदा धन्य हुनुहुन्छ तिनीहरूले सृष्टिको पूजा र सेवा गरेर। अब यो खण्डले यहाँ तोकेर कुन चाहिँ झुटलाई यहाँ उल्लेख गरिरहेछ भने, सृष्टिकर्ता सट्टामा सृष्टिलाई पनि पुज्नुहुन्छ भन्ने त्यो झुटो कुरा, त्यो कुरा चाहिँ दोस्रो थेसलोनिकी 2:11 पनि उल्लेख छ. दोस्रो थेसलोनिकी 2:11 त्यही झुटलाई पनि त्यहाँ उल्लेख गरेको छ. यो चाहिँ भविष्यमा ख्रिस्ट विरोधी पापको पुरुष विनाशको पुत्रको बारेमा जसमा चाहिँ शैतान नै बास गर्नेछ है. अनि यहाँ जस्तो कि 4 पदमा त्यसले विरोध गर्छ र सबै ईश्वर भनिने अथवा पूजा गरिने भन्दा माथि आफूलाई उचाल्छ. यहाँसम्म कि म नै परमेश्वर हुँ भन्दै कुरा देखाउँदै त्यो परमेश्वरको मन्दिरमा परमेश्वर झैं बस्छ. अनि 11 पदमा हेर्नुहोस् त, अनि यो संकष्टकालको समयमा चाहिँ धेरैले उसलाई पुज्नेछ, त्यो झुटलाई विश्वास गर्नेछ. 11 पद, अनि यही कारणले गर्दा तिनीहरूले के भनेछ, झुटलाई विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूका ठूलो भरमाउने शक्ति पठाउनुहुनेछ. कुन चाहिँ झुट? यही झुट कि सृष्टिलाई पनि पुज्न हुन्छ. अनि त्यहाँ चाहिँ एउटा मानिस ख्रिस्ट विरोधीलाई चाहिँ उनीहरूलाई नै उनीहरूले पुजिरहेका छन्. अब रोमी 1:26 जाउँ है. रोमी 1:26 त्यसपछि यो खण्ड जुन 3 दोब्बर परमेश्वरले त्याग्नुभयो भन्ने खण्डमा चाहिँ पहिलो पद यसरी छ, यही कारणले गर्दा परमेश्वरले तिनीहरूलाई नीच कामनहरूकै निम्ति त्यागिदिनुभयो. पहिलोचोटि यहाँ उल्लेख छ, किनकि तिनीहरूका स्त्रीहरूले पनि स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारसँग साटे. यी मानिसहरूले सत्यलाई इन्कार गरेर झुटलाई अँगाले, त्यसैले परमेश्वरले तिनीहरूलाई त्यागिदिनुभयो. के कालाई त्यागिदिनुभयो? तिनीहरू आफ्नै अभिलाषाहरू कुकामनाहरूमा सुम्पिदिनुभयो. यो कामना भन्ने शब्द चाहिँ अभिलाषाहरू, नीच कामनाहरू भनेछ, भनेको अनादरणीय अपमानजनक लज्जाजनक अभिलाषाहरू. स्त्रीहरू होइन, स्वास्नी मान्छेहरूको कुरा गर्दैछ, साटे भन्दैछ. उनीहरूले सट्टापट्टा गरे, एकदम नोक्सानीपूर्ण सट्टापट्टा, आफ्ना शरीरहरूलाई परमेश्वरको इच्छा बमोजिम प्रयोग गर्नुको सट्टामा विकृत र यहाँ शब्द प्रयोग भएछ अस्वाभाविक प्रकारले दुरुपयोग गरे. अस्वाभाविक भनेको चाहिँ प्रकृतिको पनि विपरीत, पथभ्रष्ट, अनुचित भन्दैछ. 27 पदमा हेर्नुहोस् त, अनि त्यही प्रकारले पुरुषहरूले पनि, यो चाहिँ लोग्ने मान्छेहरू कुरा गर्दैछ, स्त्रीहरूसितको स्वाभाविक व्यवहार त्यागेर पुरुषहरूले पुरुषहरूसितै शर्मलाग्दो काम गर्दै एक अर्काप्रति आफ्नो कामुकताले जलेर आफ्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए. स्वाभाविक अर्थात् जुन कुरा सृष्टि अथवा प्रकृति अनुरूप छ, अर्थात् परमेश्वरको नजरमा जुन चिज उचित छ त्यसलाई स्वाभाविक भन्दैछ. भनेको मानदण्ड निर्धारण गर्ने त सृष्टिकर्ता हुन्छ, कुन चाहिँ स्वाभाविक हो भनेर. अनि जुन जुन कुरा स्वाभाविकसँग मिल्दैन त्यो अस्वाभाविक हो. उनीहरू जले भन्ने चाहिँ पुरुषहरू, भनेको चाहिँ उनीहरू चाहिँ काम बासनाले उत्तेजित भए, कु इच्छाले तिनीहरूलाई भदभद पोल्यो. यसले त्यसलाई प्रेम भन्दैन, त्यसलाई त अभिलाषा भन्छ बाइबलले. पुरुषहरूले पुरुषहरूसित समलिङ्गताको कुरा गर्दैछ यहाँ. शर्म लाग्दो भन्नेछ, भनेको लज्जाजनक. अनि त्यो गरेकोले के भयो रे? फलस्वरूप आफ्नो भ्रष्ट चालको उचित दण्ड आफैमा पाए भन्दैछ. पाए है, यसको मतलब चाहिँ तिनीहरूले गरेको काम बापत जे पाउनु पर्ने थियो त्यही पाए भन्दैछ. के पाए? दण्ड पाए भन्दैछ, प्रतिफल अथवा सजाय पाए. अनि त्यसलाई चाहिँ उचित दण्ड भनेछ, भनेको मतलब यो आवश्यक थियो, यो अपरिहार्य थियो, यो पापलाई दण्ड नदिइकन छोड्न हुँदैन थियो. अब एकछिनलाई चाहिँ समलैङ्गिकता बारे बाइबलले के सिकाएको छ छोटकरीमा हेरौँ. यो रोमी 1 अध्याय अनुसार चाहिँ समलैङ्गिकता चाहिँ के कुराको नतिजा हो भने चाहिँ यो कुराको नतिजा हो, जब मानिसले चाहिँ परमेश्वरलाई आदर गर्न विफल हुन्छ र जब उहाँको सत्यतालाई मान्यता दिन असफल हुन्छ, त्यस्तो असफल समाज चाहिँ अवश्यम्भावी रूपमा चाहिँ समलैङ्गिकतामा चाहिँ पुग्छ. गम्भीर कुरा 18-21 यो पदहरू रोमी 1 अध्यायमा चाहिँ परमेश्वर क्रोध उनीहरूमाथि चाहिँ स्वर्गबाट आएको छ भनेछ. किनभने उनीहरूले चाहिँ सत्यलाई जानेर पनि उनीहरूले चाहिँ सत्यतालाई चाहिँ उनीहरूले अभक्ति अभक्ति र अधर्मको उनीहरूले अधर्ममा दबाई राखे त्यसैले यो आइपरेको हो भनेछ। अब कुरा के भने अस्वाभाविक के हो भनेर जान्नलाई चाहिँ स्वाभाविक के हो जाने भने पुग्छ। स्वाभाविक के हो त अथवा यौन प्रेम विवाहको सन्दर्भमा कुन चाहिँ ठिक कुन चाहिँ बेठिक कुन चाहिँ उचित कुन चाहिँ अनुचित कुन चाहिँ पवित्र कुन चाहिँ अपवित्र कहाँबाट जान्ने? परमेश्वरले नै त्यो मानदण्ड चाहिँ उहिले निर्धारण गर्नुभयो। मत्ती 19 अध्यायमा एकचोटि जाउँ त मत्ती 19 अध्यायमा चाहिँ मत्ती 19 अध्याय तीनदेखि 8 पदमा पढ्नेछ। फरिसीहरू पनि उहाँलाई परीक्षा गर्दै र उहाँलाई यसो भन्दै उहाँका आए, कुनै पनि कारणले आफ्नो स्वास्नीलाई त्याग्नु के मानिसलाई उचित छ? अनि उहाँले जवाब दिएर तिनीहरूलाई भन्नुभयो, के तिमीहरूले पढेका छैनौ? शुरूमा जसले तिनीहरूलाई सृष्टि गर्नुभयो उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो र भन्नुभयो, यही कारणले गर्दा मानिसले बाबु र आमालाई छोड्नेछ र आफ्नो स्वास्नीसँग मिलिरहनेछ अनि ती दुई एउटै शरीर हुनेछन्। यसै कारण तिनीहरू अब उसो दुई होइनन् तर एउटै शरीर हुन्। यसकारण जसलाई परमेश्वरले एकसाथ जोड्नुभएको छ यसलाई मानिसले अलग नपारोस्। त्यहाँसम्म पढ है। त्यसैले याद गर्नुभए प्रभु येशूले चाहिँ दुई दुई ठाउँमा चाहिँ शुरूमा कस्तो थियो पढाएको छैन भनेर चाहिँ उहाँले चाहिँ त्यो शब्द प्रयोग गर्नुभयो। त्यसैले प्रभु येशू अनुसार चाहिँ परमेश्वरले शुरूमा जे गर्नुभएको थियो भनेको उत्पत्ति 2 अध्याय त्यो नै उचित र पवित्र कुराको मानदण्ड हो अनि त्योभन्दा फरक चाहिँ अस्वाभाविक हो। शुरूको चाहिँ स्वाभाविक हो सठिक हो शुद्ध हो सुन्दर हो तर त्योभन्दा फरक चाहिँ दण्डनीय हुन्छ। अनि इतिहासमा चाहिँ सदोमको पापलाई र त्यसलाई कसरी परमेश्वरले दण्ड दिनुभयो भन्ने कुरा चाहिँ एकदम प्रष्टै उहाँले देखाउनु भयो है त्यो उत्पत्ति 18 र 19 अनि ठाउँ ठाउँमा परमेश्वरको वचनले चाहिँ समलङ्गिताको चाहिँ कडा भर्त्सना गरेको छ। म पदहरू मात्रै बताउँछु, लेवी 18 22 लेवी 20 13 अनि समलिङ्गता चाहिँ खाँटी शिक्षाको विपरीत कुरा हो भनेर पहिलो तिमोथी 1:9-10 पद पढेर पनि हामीले बुझ्दछौँ। तर पहिलो कोरिन्थी 6 अध्यायमा जाउँ त समलिङ्गीका लागि पनि समेतको लागि पनि ठूलो आशा चाहिँ छ परमेश्वरको सुसमाचारमा। पहिलो कोरिन्थी 6:9-11 के यो तिमीहरूलाई थाहा छैन? अधर्मीहरू परमेश्वरका राज्यको हकवाला हुने छैनन्। धोका नखाओ व्यभिचारीहरू मूर्ति पूजकहरू परिस्त्रीगामीहरू अनि त्यसपछि शब्द के छ? पुरुषगामीहरू। तर याद गर्नुहोस् है त्यहाँ फुटनोट कमा हाम्रो बाइबलमा लेखा छ मालाकोस र अनोकोइटेस भन्ने दुईटा ग्रीक शब्दहरू एउटै पुरुषगामीहरू भन्ने शब्दमा अनुवाद गरिएको छ। वास्तवमा यहाँ त दुईटा शब्द रहेछ यो पुरुषगामीहरू मात्र भन्ने एउटा शब्द लेखेको ठाउँमा। चोरहरू लोभीहरू मतवालाहरू गाली बक्नेहरू र धुताहरू परमेश्वरको राज्यका हकवाला हुने छैन। तर 11 पद अनि कोरिन्थका विश्वासीहरूलाई भन्छ पावलले तिमीहरू मध्ये कतिजना यस्तै थियो तर तिमीहरू धोइएका छौ तर तिमीहरू पवित्र पारिएका छौ तर तिमीहरू प्रभु येशु ख्रिस्टको नाममा र हाम्रा परमेश्वरका आत्माद्वारा धर्मी ठहरिएका छौ। एउटा समयलिङ्गीलाई पनि ठूलो आशा छ ख्रिस्ट येशुमा। त्यसैले यदि समलिङ्गीलाई त्यो कुरा चाहिँ यो चाहिँ वंशानुगत मेरो हो भन्यो भने उसको लागि केही पनि आशा छैन। यो चाहिँ एउटा रोग जस्तो हो भने पनि त्यसको औषधि छैन। तर यदि यो पाप हो भने चाहिँ प्रभु येशु ख्रीष्टको रगतले चाहिँ यो शुद्ध हुन्छ। त्यसैले उसलाई सुसमाचार चाहिएको छ। अब हाम्रो अन्ततिर आइपुगेका छौँ रोमी 1:28 पदमा है। रोमी 1:28 पद अनि जसरी तिनीहरूले आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन् यसरी नै नसुहाउँदा कामहरू गरून् भनेर परमेश्वरले तिनीहरूलाई भ्रष्ट भएको मनको वशमा सुम्पिदिनु भयो। 29 देखि 32 पनि पढ्नेछौ। सबै प्रकारका अधर्म, व्यभिचार, दुष्टता, लोभ, शत्रुभावले भरिएकाहरू, डाहा, हत्या, झगडा, छल, दुष्ट विचारले भरपूर, कान फुक्नेहरू, निन्दा गर्नेहरू, परमेश्वरलाई घृणा गर्नेहरू, अनादर गर्नेहरू, घमण्डी, सेकी बाजहरू, खराब खराब कुरा जन्माउनेहरू, बाबुआमाको आज्ञा नमान्नेहरू, समझ नभएकाहरू, करार भंग गर्नेहरू, स्वाभाविक माया नभएकाहरू, मेल गर्न नचाहनेहरू, दया नभएकाहरू, यस्ता यस्ता काम गर्नेहरू के पाउन लायक हुन्छन् भनेछ? मृत्युदण्ड पाउन लायक हुन्छन् भन्ने परमेश्वरको न्याय जानी जानिकन पनि तिनीहरू ती काम नै गर्छन्। त्यो मात्र होइन, तर यस्ता काम गर्नेहरूसँग तिनीहरू खुशी पनि हुन्छन्। परमेश्वरले तिनीहरूलाई उनीहरूकै इच्छामा सुम्पिदिनुभयो भनेछ। यो 28 पदमा चाहिँ यहाँ चाहिँ एउटा यस्तो तरिकाले लेख्दैछ पावलले, तिनीहरूले चाहिँ आफ्नो ज्ञानमा परमेश्वरलाई राख्न चाहेनन्। भनेको मतलब उनीहरूले चाहिँ आफ्नो ज्ञानलाई भ्रष्ट पाले है। फलस्वरूप परमेश्वरले चाहिँ उनीहरूलाई भ्रष्ट भएको मनको वशमा अब सुम्पिदिनु भयो। त्यसरी चाहिँ लेख्दैछ है। पहिला चाहिँ उनीहरूले हो आफ्नो मनलाई भ्रष्ट पारेको, अनि त्यसपछि परमेश्वरले चाहिँ उनीहरूको भ्रष्ट मनको वशमा चाहिँ सुम्पिदिनु भएको। अनि यसपछि चाहिँ एकदमै डरलाग्दो सूची अघि भर्खर मैले पढेर सुनाएँ, यो दुष्कर्महरूको भयंकर डरलाग्दो सूची। अनि तर त्यो पढ्दाखेरि चाहिँ तपाईँ र मैले होइन सोचौँ आफ्नै विषयमा केही कुरा छ हामीले यहाँ गरेको है, अवश्य छ। हामी पनि यही सूचीमा लेखेको कुराहरूले बयान गर्दछ हाम्रो ख्रिस्टविहीन जीवन र हाम्रो पापी हृदय है। अनि यहाँ बताएको छ अन्तमा कि मृत्युदण्ड पाउन लायकका कामहरू चाहिँ हुन् यिनीहरू, तर यो सूची पनि पूरा छैन भन्दछ। यस्ता यस्ता काम गर्नेहरू भनेछ, यत्रो सूची लेखेर पनि यस्तै अरू पनि छन् पापहरू। तर सुसमाचारको शुभ खबर यही हो कि यीशु ख्रीष्टले त्यो मृत्युदण्ड चाहिँ उहाँले भोग्नुभयो। त्यो चाहिँ रोमी 5 आउँदैछ। अहिले त अशुभ खबर हो है, कहिले त्यहाँ पुगला हामी। अनि भक्तिहीन जुन रोमी 1:18 भनेको थियो नि, यहाँ बयान गरिरहेछ। अनि क्रोध भनेको थिए नि, मृत्युदण्ड भन्दैछ है। तर यी सब चाहिँ प्रभु येशूले क्रुसमा चाहिँ हाम्रो लागि सहनुभयो। एकचोटि चाहिँ पढिहालौँ रोमी 5:9 है। यसकारण रोमी 5:8-9, तर परमेश्वरले हामी तर्फ आफ्नो प्रेम यसैमा प्रकट गर्नुहुन्छ, हामी पापी हुँदा हुँदै, जुन बयान भर्खर पढ्यो हामीले, यस्ता हुँदा हुँदै ख्रिस्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण अब उहाँको रगतद्वारा धर्मी ठहरिएको हुनाले झन बढ्दा गरी हामी उहाँद्वारा केबाट बचाइनेछौ? क्रोधबाट बचाइनेछौ। त्यसैले हामी रोमी 1 अन्तमा सारांशमा सरस्वती हेर्ने भने के हेर्यौं? एक चाहिँ रोमी 1:17 हेर्यौं, मानिस परमेश्वरको धार्मिकता विहीन छ, उसलाई यो एकदमै चाहिएको छ। तर मानिस चाहिँ परमेश्वरको क्रोध पाउन लायक छ, उसले यही नै कमाएको छ। परमेश्वरले चाहिँ मानिस कहाँ आफूलाई कसरी प्रकट गर्नुहुन्छ? पुस्तक नम्बर 1 के हो त्यो? सृष्टिद्वारा। त्यसैले गरिसक्नु भएछ, त्यसैले मानिसलाई कुनै बहाना छैन भनेछ। अनि अर्को कुरा, मानिसले परमेश्वरलाई जानेको थियो, चिन्द थियो, तर उक्त ज्ञानलाई चाहिँ इन्कार गर्यो। उत्पत्तिको पुस्तकमा त पढ्नुपर्छ कि कति चाँडा होइन, त्यहाँ त एकदम छोटो बयान छ, जलप्रलय आवश्यक पर्यो है, 10 आदमबाट लामो लामो समय बाँच्थे फेरि त्यो बेला है। त्यसैले आदमलाई त धेरै पछिको पुस्तासम्म आम्ने सामने भेट गरेर कुरा गर्न सक्थ्यो, अनि आदमले बताउन सक्थ्यो हामी बगैँचामा थियौँ, हाम्रो पाप थिएन, तर हामीले पाप गर्यौँ, अनि सब कुरा उनीहरूलाई थाहा थियो पुस्दैसम्म। तर उनीहरूले इन्कार गरे अनि जलप्रलय आयो है। अनि मानिसले चाहिँ परमेश्वरलाई उहाँको व्यक्तित्व उहाँ को हुनुहुन्छको भन्ने खातिर चाहिँ उहाँलाई आदर गर्नुपर्थ्यो अनि उहाँको कामहरू भलाइको कारण चाहिँ उहाँलाई धन्यवाद दिनुपर्थ्यो दुइटै गरेन अनि मानिसले नै परमेश्वरलाई त्यागेकोले परमेश्वरले मानिसलाई पनि त्याग्नुभयो यसको मतलब चाहिँ उसको पापमै छोडिदिनु भयो अनि तीन तीन पटक हामीले पढ्यौं परमेश्वरले त्यागिदिनु भयो भनेर त्यसैले मानिस अधर्मी छ भक्तिहीन छ उसलाई त्यतिकै छोड्दा के हुँदो रहेछ झन्झन 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 गहिरो 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 हुँदो रहेछ अनि ऊ चाहिँ परमेश्वर क्रोध पाउन लायक छ यही नै उसले चाहिँ प्रमाणित गर्न खोजिरहेछ पावलले अनि यो जब महसुस गर्छ एउटा व्यक्तिले तब चाहिँ उसलाई आशा छ यो महसुस नगरेसम्म उसलाई चाहिँ सुसमाचार सुनाएर उसले चाहिँ उसले त्यसको आवश्यकतै देख्दैन फैसला यहाँ कहाँ पुगेछ भने रोमी एक अन्तमा दोषी भन्दैछ तिमी दोषी छ कुनै बहाना छैन फैसला भएपछि दण्ड आज्ञा पनि सुनाउनु पर्यो दण्ड आज्ञा के छ मृत्युदण्ड योभन्दा कम चाहिँ छैन तिमीले भोग्नुपर्ने सजाय मृत्युदण्ड हो त्यसैले चाबी पदहरू चाहिँ अथवा शब्दहरू रोमी एक अध्यायमा के पायौँ होला एक चाहिँ धार्मिकता त्यसको उल्टो चाहिँ अधर्म होइन धर्मी र पवित्र परमेश्वरको सामु ग्रहण योग्य हुनका लागि मान्छेलाई आवश्यक पर्ने धार्मिकता उसँग छैन यही कुरा देखाउन खोजिरहेछ अनि अर्को चाहिँ जानेको थियो थाहा थियो भन्ने पनि शब्द पनि एकदम दोहोरिएको छ तिनीहरूले परमेश्वर जानेका थिए चिन्दथे परमेश्वर न्यायलाई पनि राम्ररी जाने थिए त्यसैले उनीहरूलाई कुनै बहाना छैन अर्को चाहिँ चाबी शब्द चाहिँ परमेश्वरले उनीहरूलाई त्यागिदिनु भयो त्यागिदिनु भयो त्यागिदिनु भयो अनि याद गर्नुहोस् पहिला चाहिँ मान्छेले त्यागेको परमेश्वरलाई अनि त्यसपछि परमेश्वरले उनीहरूको पापमा त्यागिदिनु भयो तर परमेश्वरले चाहिँ आशारहित अवस्थामा चाहिँ छोड्नु भएन अनि सुसमाचार त्यसैले अब परमेश्वरको सुसमाचार बयान पावलले यसरी गर्न थाल्छन्